So, यहाँ पर कुछ चीजें ऐसी हैं जो हम लोगों के लिए इंतहाई अहम है. किन लोगों के लिए? कि जो माशरे के अंदर कुछ तब्दीली लाना चाहते हैं, जो माशरे को तब्दील करने की बातें कर रहे होते हैं. हम में से, मैं जैसे पहले भी अर्ज कर चुका हूँ आपके सामने, शायद ही कोई होगा जो अपने माशरे की मौजूदा सूरत हाल से खुश होगा. कोई भी खुश नहीं होगा, मेरा नहीं ख्याल. लेकिन अगर पूछा जाए कि इसको तब्दील कैसे करना है, ये वो जगह है जहां पर लोगों के सामने मामला क्लियर नहीं होता. मुझे समझ में नहीं आता हम लोग क्यों इमामत से नहीं सीखते कि अहले बैत अतहार अलैहिस्सलाम ने जिन हालात में काम किया, ये काम कैसे अंजाम दिया, इसके उसूल क्या है, इसके जाबते क्या है. यानी अगर मैं और आप बस इतना करना शुरू कर दें कि हर इमाम की दौरे जिंदगी का मुताला करें और देखने की कोशिश करें कि अहले बैत अतहार अलैहिस्सलाम उस सख्त तरीन दौर के अंदर काम को कैसे अंजाम देते थे, पहले क्या अंजाम देते थे, तो हमारे सामने कुछ तरतीब बनना शुरू हो जाएगी कि अगर हमने माशरे के अंदर कोई काम अंजाम देना है उसका तरीकेकार क्या होगा. इस हवाले से मैं अर्ज कर रहा हूं चंद पॉइंट्स की तरफ खास तवज्जो इमाम की. और पहला पॉइंट वो पॉइंट जिसके लिए इमाम की जात सबसे ज्यादा मशहूर है, यानी दुआ एक वसीले के तौर पर. जब भी कभी चौथी इमाम की हयात तैयबा पर बोलना होता है और जब भी कभी बात यहां तक आती है कि सहीफ सज्जादिया या नहजुल बलागा या कुरान करीम का तस्करा हो, तो मैं जरूर अर्ज करता हूं कि हम लोग खजानों के ऊपर बैठे हुए हैं, हमें नहीं मालूम इन खजानों में क्या है. हम में से अक्सर को नहीं मालूम सहीफ सज्जादिया में क्या है, सहीफ सज्जादिया से क्या मिलना है, सहीफ सज्जादिया की तासीर हमारी जिंदगियों पर क्या है. हम में से अक्सर को नहीं मालूम. यानी आपके बारे में अर्ज नहीं कर रहा, हम में से अक्सर का मतलब शियत में जो अक्सर लोग हैं उनको नहीं मालूम. कि बहुत कम लोग होंगे जिन्होंने सहीफ सज्जादिया का शुरू से आखिर तक मुताला किया और ये देखने की कोशिश की हो कि वो दुआएं जिनके बारे में मैं और आप कह रहे हैं ये जरूर आले मोहम्मद है क्या चीज. एक बहुत बड़ा मसला जो इमाम की हयात तैयबा में पेश आया वो ये कि खून शहीद शोदा का इंतकाम कैसे दिया जाए. उस जमाने के हालात ऐसे थे कि लोगों की तरबियत अधूरी तरबियत कह सकते हैं, इतने तरबियत याफ्ता नहीं थे कि वो अहले बैत अतहार अलैहिस्सलाम के नाम पर खड़े होते और मुनासिब तरीके से मुकाबला करते हुए इस्लाम के अहदाफ को हासिल कर लेते. ये मुमकिन नहीं था क्योंकि अक्सर लोग जो वाकई तरबियत याफ्ता थे वो शहीद शोदा के हमरा शहीद हो चुके थे. जो लोग बाकी थे वो कुछ अकीदे के अंदर मजबूत और काफी अकीदे के अंदर कमजोर लोग. इन हालात में इंतकाम भी लेना है शहीद शोदा के खून का और एक और काम नहीं होता चाहिए, वो क्या? इमाम नहीं चाहते थे कि अब फिर हमारे जो बचे कुचे तरबियत याफ्ता लोग हैं वो भी जंगों की नजर हो जाए. इमाम ये नहीं चाहते थे. अब इमाम के सामने कुछ ऐसा काम था कि वो एक तरफ से खून शहीद शोदा का इंतकाम भी ले और इस इंतकाम लेने के अमल में वो जो मुखलिसीन है जिनको इमाम लंबी मुद्दत के लिए तैयार करना चाहते हैं वो इस इंतकाम लेने की कार्रवाई के दौरान शहीद ना हो. वो इमाम की हिकमत अमली में दो महाजों पर काम था. एक कम मुद्दत का महाज था, उसके लिए कुछ लोगों को तरबियत किया, और एक वो महाज था जो लंबी मुद्दत का महाज था. लंबी मुद्दत का महाज इल्म और हिकमत से ताल्लुक रखता था, रिवायात अहले बैत से ताल्लुक रखता था. उसके लिए गोया उन्होंने हजरत अबू हमजा सुमारी जैसे लोगों को तरबियत दी. उन्होंने दूसरे रावियान हदीस तशकील दिए कि जिनका काम यह था कि वो इमाम से हदीस को, दुआओं को और दूसरे मसानीद को सीखा करते थे, लोगों तक पहुंचाते थे. और शहीद शोहदा के खून के इंतकाम के लिए मुख्तलिफ उठने वाली तहरीकों का दूर दूर से साथ दिया. मसलन हमारे पास कोई रिवायत ऐसी नहीं जिसमें मुख्तार सकाफी का उन्होंने अलानन साथ दिया, यानी ऐलानिया तौर पे कहा कि मैं अपने मानने वालों को कहता हूं कि मुख्तार सकाफी की जंग में शिरकत करें, नहीं कहा. लेकिन ऐसा हुआ कि मिसाल के तौर पर अगर कोई लड़ने गया और मुख्तार सकाफी ने बाद में शहीद शोहदा के कातिलों के सर भिजवाए तो चौथे इमाम की तशरीफ आवरी के दौरान मुख्तार सकाफी की शान में कसीदे पढ़े गए और इमाम ने कबूल फरमाए. यानी इस मंजर को आपकी खिदमत में अर्ज करता चलूं कि मुख्तार सकाफी ने कातिलाने शहीद शोहदा को जमा किया, उनके सर कटवाए. यहां तक कि हमारे पास रिवायत मौजूद है कि किसी शख्स ने आकर मौला से कहा कि मौला आपके वालिद के कातिलों के खून का इंतकाम ले लिया गया. फरमाया कि क्या मैं खुश हूं जबकि हुरमला अभी जिंदा है. यानी चाहते थे कि इंतकाम लिया जाए. और इस मौके पर जब मुख्तार सकाफी ने सुना तो उसने चंद कातिलों के सरों को जमा किया और हुरमला के सर के साथ सैयद सज्जाद अलैहिस्सलाम की खिदमत में इरसाल किया. جب سارے قاتلین کے سر امام کے سامنے پہنچے, ایک موقع آیا کہ مدینے میں لوگوں نے پہلی دفعہ امام چہارم کے چہرے پر مسکراہٹ دیکھی. اور جب بنی ہاشم کے شعراء نے دیکھا کہ ان کے مولا کئی سال کے بعد آج خوش ہوئے ہیں, تو انہوں نے کھڑے ہو کر مختار کی شان میں قصیدے کہنا شروع کیے اور امام سماعت فرماتے رہے. یہ امام کا ایک انداز تھا کہ انہوں نے نہیں کہا براہ راست کہ مختار کا جو کام ہے وہ اچھا کام ہے اور جو میرے چاہنے والے ہیں سب اس میں شرکت کریں. نہیں چاہتے تھے کہ سارے اہم افراد کی جن کو لمبی مدت کے لیے تربیت دینا چاہتے تھے وہ بھی چلے جائیں, لیکن بہرحال ان کی بعض چیزوں کا امام نے اعتراف لوگوں کے ہاتھوں کروایا کہ امام نے ان کی تقدیر کروائی, ان کے کام کی ستائش کروائی. البتہ یہ کہ تحریک صحیح اسلامی تحریک 100% صحیح اسلامی تحریک نہیں بن پا سکتی تھی, اور جیسے کہ ہم جانتے ہیں کہ مختار ثقفی چند ہی سال کے اندر وہ بھی دوبارہ شہید کر دیے گئے. تو یہ امام کی کارروائی تھی کہ کچھ لوگ ساتھ دیں اور کچھ لوگ مستقل پیمانے پر کچھ اور چیزوں میں مشغول ہو جائیں. میں پھر یہاں پہ رک کر کہوں گا, کیا ہمیں اس سے کچھ نہیں سیکھنا چاہیے؟ کیا ہمیں یہ نہیں سیکھنا چاہیے کہ اہل بیت اطہار علیہ السلام کے ماننے والوں میں کم از کم کچھ لوگ ضرور ایسے ہونے چاہیے جن کا کام نہ ہو کہ وہ میری طرح بار بار ممبروں پر جا کر صرف بولیں؟ نہیں, جن کا کام ہونا چاہیے کہ وہ تحقیق کریں, ان کا کام ہونا چاہیے کہ وہ تعریف کریں, ان کا کام ہونا چاہیے کہ وہ بچوں کی تربیت کریں, ان کا کام ہونا چاہیے کہ میرے جیسے بولنے والوں کی تربیت کریں. کیوں نہیں ہونا چاہیے ایسا؟ ہمیں چوتھی امام کے حیات طیبہ میں ایسی نظر آتا ہے. یعنی ایسا بھی ہوا ہے کہ اپنے اصحاب کی حفاظت فرماتے تھے. اہل بیت اطہار علیہ السلام اس طرح سے تھے. بس اگر ایک کسی صحابی نے لکھ کر بھیجا کہ مولا میں دشمنوں کی زد میں ہوں اور مجھے وضو کیسا کرنا چاہیے, فرمایا تمہیں مخالفین کے طریقے پہ وضو کرنا چاہیے. اور کچھ عرصے کے بعد اس نے دوبارہ پوچھوایا کہ مولا میں مطمئن نہیں ہو پا رہا ہوں, آپ مجھے فرمائیں مجھے کیسے وضو کرنا چاہیے, فرمایا ہمارے طریقے پہ وضو کرنا چاہیے. اس نے پوچھا مولا پہلے آپ نے مجھے مخالفین کے طریقے کا حکم فرمایا تھا, فرمایا اب وہ خطرہ تم پر سے ٹل گیا ہے جس کو دیکھتے ہوئے ہم نے تمہیں مخالفین کے طریقے پہ وضو کرنے کے لیے کہا. اہل بیت اطہار علیہ السلام اس طرح اپنے ماننے والوں کو دفاع کرتے تھے. میں تو یہاں سے میں آسانی سے سمجھ سکتا ہوں کہ اہل بیت اطہار لمبی مدت کی حکمت عملی کو قبول کرتے تھے, اور کس دور کو اس دور سے بہتر قرار دیا جا سکتا کہ امام نے لمبی مدت کی حکمت عملی تشکیل دی. ایسے دور میں جو حجاج بن یوسف کا دور تھا, ایسے دور میں جو سلیمان بن عبد الملک جیسے لوگوں کا دور تھا, حشام جیسے لوگوں کا دور تھا, ایسے ایک دور کے اندر امام اپنے اصحاب کو خاموشی سے تربیت دیتے رہے, اور بعد میں پھر وہ اصحاب نکل کر ایک طاقت بنے, اتنی طاقت بنے کہ بنی عباس جب حکومت پہ آنے لگے تو انہوں نے نعرہ لگایا جس پر اہل بیت راضی ہوں اس کی حکومت بنے گی. اگر اہل بیت کی طاقت نہ ہوتی تو بنی عباس کو یہ نعرہ لگانے کی ضرورت نہیں پڑتی کہ جس پر اہل بیت راضی ہوں ان کی حکومت بنے گی. البتہ اس میں بھی بنی عباس نے دھوکہ دیا. لیکن بہرحال یہ مختصر تعارف ہے ہمارے چوتھے امام کی حیات طیبہ کا.